यमन में फंसे पाकिस्तानियों को निकालने के लिए पहला तैयारा रवानगी के लिए तैयार। कई पाकिस्तानी रूट परमिट न होने की वजह से यमन में सफर करने से कासिर। अरब लीग का मुश्तरका फौज बनाने का ऐलान और ताजमहल के बराबर में कचरा डालने की इजाजत। ये बीबीसी उर्दू सर्विस है, शुमाइला खान से खबरें सुनिए। यमन में सऊदी अरब की अस्करी कार्रवाइयों के बाद वहां फंस जाने वाले पाकिस्तानियों को लेकर पीआईए की पहली परवाज हुदैदा से रवाना हो रही है। लाहौर से ताल्लुक रखने वाले एक पाकिस्तानी शहरी सैयद रिहान भी इसी जहाज में सवार हैं। सफर से पहले बीबीसी से बात करते हुए उन्होंने बताया,
फिलहाल हमारी फर्स्ट डेस्टिनेशन कराची है। जो सुनने में आ रहा था वो कैपेसिटी अराउंड 500 थी और जो पाकिस्तानी हैं वो अराउंड 410। हमारा जो सफर स्टार्ट हुआ वो कल हुआ था सना से। सना यमन का कैपिटल है जहाँ पे बहुत हेवी स्ट्राइक शुरू हो गए थे 3 दिन से ना सना में। कल हम फिर सना से चले बाय रोड, काफले की सूरत में तकरीबन 16 बसेस थी और अप्रोक्सीमेटली 400 पाकिस्तानी हमारे साथ थे और रात को हम हुदैदा पहुंचे।
सरकारी टीवी के मुताबिक यमन में पाकिस्तानी सफीर का कहना है कि पहली परवाज के जरिए 482 पाकिस्तानियों को वतन वापस लाया जाएगा। इतलात हैं कि वहां अब भी कई ऐसे पाकिस्तानी मौजूद हैं जो रूट परमिट ना होने की वजह से यमन में सफर करने से कासिर हैं। ऐसे ही एक पाकिस्तानी सलीम शाहिद ने बीबीसी से बात करते हुए बताया,
यहाँ पे ट्रेवल करने के लिए आपके पास तस्री होना जरूरी है जिसे हम कहते हैं रूट परमिट। अगर हम डॉक्यूमेंट्स के बगैर जो है वो ट्रेवल करते हैं और रास्ते में होती इसकी जो है बहुत सी चेक पोस्ट है, तो बीइंग ए पाकिस्तानी जो रूमर्स थी कि पाकिस्तान पार्टिसिपेट कर रहा है इसमें सऊदी अरेबिया के साथ स्ट्राइक्स में, तो जो मेरे जहन में आया वो यही था कि ये ना हो कि किसी चेक पोस्ट पे उतार लें और हम किसी भी खाते में ना जाएं, क्योंकि ना तो हमारे रिकॉर्ड जो है वो स्कूल में होता कि हम कहाँ जा रहे हैं और ना ही पाकिस्तान एम्बेसी में होता कि हम कहाँ हैं कहाँ नहीं। आज जो है वो हमने कॉल किया स्कूल एडमिनिस्ट्रेशन को, तो वो आए और उन्होंने आके जो है वो हमसे हमारे पासपोर्ट लिए हैं और वो एग्जिटरी एंट्री के लिए उन्होंने दे दिए और उन्होंने कहा कि कोई अलबत्ता तो ताज में ऐसा कुछ होगा नहीं, अगर हुआ तो हम आपको अपने मीन से जो है वो इवैक्यूएट करवाएंगे।
अरब लीग के ममालिक के सरबराहान में एक मुश्तरका अरब फौज बनाने पर इत्तफाक हो गया है और इस बात का ऐलान आज मिस्र के सदर अब्दुल फताल सिसी ने शरमुल शेख में जारी इजलास के दूसरे रोज किया। ख्याल रहे कि इस वक्त मिस्र के सियाहती मकाम शरमुल शेख में यमन की सूरत हाल का जायजा लेने के लिए अरब लीग का इजलास जारी है, लेकिन यह अभी वाजे नहीं हो सका कि इस फौज को यमन भेजा जाएगा या नहीं। गुज़िश्ता 5 रोज से सऊदी अरब की क़यादत में इत्तेहादी यमन में फिजाई कार्रवाई कर रहे हैं। ये फिजाई हमले यमन के सदर अब्दुर्रबा हादी मंसूर की हिमायत में किए जा रहे हैं जो हौसी बागियों की पेशकदमी की वजह से मुल्क से फरार हो गए हैं। बलूचिस्तान के ज़िले मस्तूंग में फ्रंटियर कोर के 7 अस्करियत पसंदों की झड़प हुई है और इस झड़प में एफसी ने 5 अस्करियत पसंदों को हलाक करने का दावा किया है। क्वेटा से मोहम्मद काजिम।
क्वेटा में फ्रंटियर कोर के तर्जुमान के मुताबिक ये झड़प जिला मस्तूंग के इलाके करदगाप में हुई। तर्जुमान के मुताबिक इस इलाके में एक कलदम बलोच अस्करियत पसंद तंजीम से ताल्लुक रखने वाले मुसल्ला अफराद की मौजूदगी की इत्तला थी। इस इत्तला पर एफसी ने वहां सर्च ऑपरेशन किया। इस ऑपरेशन के दौरान वहां पर मौजूद अस्करियत पसंदों ने एफसी के अहलकारों पर फायर खोल दिया। तर्जुमान के मुताबिक जवाबी फायरिंग से 4 अस्करियत पसंद हलाक और 6 जख्मी हो गए। तर्जुमान का कहना था कि इस ऑपरेशन में फ्रंटियर कोर को वजारत दाखिला के हेलीकॉप्टरों की मदद भी हासिल थी।
नाइजीरिया में सनीचर के रोज सदारती इंतखाब के दौरान सामने आने वाली तकनीकी खराबियों के सबब इंतखाबी अमल में खलल पड़ने के बाद आज एक बार फिर मुल्क के मुख्तलिफ पोलिंग स्टेशंस पर वोटिंग जारी है। इंतखाबात में धोखा दही से बचने के लिए बनाए गए नए बायोमेट्रिक वोटर कार्ड रीडर्स में खराबी की वजह से वोटिंग के अमल में रुकावट आई थी। भारत में माहिर माहौलियात ने हुकूमत की जानिब से मुल्क की मशहूर तारीखी यादगार ताजमहल के बिल्कुल बराबर वाली जमीन को कूड़े और मुर्दा जानवरों की आलाइशें डालने की इजाजत देने पर तनकीद की है। तफसील ज़हीरुद्दीन बाबर की जुबानी।
ताज कॉरिडोर दरियाए जमुना के करीब ताजमहल और लाल किले का दरमियानी मैदानी इलाका है जिसे सियाहत के लिए तैयार किया जाना था, लेकिन इस मंसूबे को बदउनवानी के इल्जाम के तहत मुअत्तल कर दिया गया। सयाहों को गाइड करने वाले अफराद का कहना है कि ताजमहल के बिल्कुल बराबर में पड़ी मुर्दा जानवरों की ये लाशें बीमारियां फैलाने का सबब बन सकती हैं।
ये बीबीसी उर्दू सर्विस है।
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں۔
رشتداروں نے رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
جتنا کہ وہ پہلے تھا۔ شمائلہ جعفری، بی بی سی، نکیال سیکٹر، لائن آف کنٹرول۔
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
باخبر رہنے کے لیے سیر بھی ان سنا کیجیے۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ یورپ میں قانون نافذ کرنے والی ایجنسی یوروپول کے سربراہ نے خبردار کیا ہے کہ دہشت گردی کے خطرے سے نمٹنے کی کوششوں میں حکام کو درپیش سب سے بڑا مسئلہ محفوظ آن لائن مواصلات کا استعمال ہے۔ مسٹر راب وین رائٹ کا کہنا ہے کہ انٹرنیٹ کے پوشیدہ حصے اور انکرپٹڈ مراسلات، یعنی اشاروں میں دیے جانے والے پیغامات، مشتبہ دہشت گردوں کی نشاندہی کرنے میں مشکلات پیدا کرتے ہیں۔ سنگاپور کے بانی لی کوان یو کی آخری رسومات سرکاری سطح پہ منائی جا رہی ہیں۔ ان کے جستے خاکی والے تابوت کو نیشنل یونیورسٹی سے لے کر شہر کی مختلف سڑکوں پر لے جایا گیا، جہاں شدید بارش کے باوجود دسیوں ہزاروں افراد ان سے عقیدت کے اظہار کے لیے باہر نکل آئے۔ لی کوان یو نے 30 سے زیادہ برسوں تک ملک کی قیادت کی، لیکن اکثر انہیں ان کے آمرانہ طرز حکمرانی کے سبب تنقید کا نشانہ بنایا جاتا رہا۔ شام کی حکومت کا کہنا ہے کہ ان کی فورسز ادلیب شہر کے باہر دوبارہ جمع ہونا شروع ہو گئی ہیں اور وہ ایک بار پھر شہر پر قبضہ حاصل کرنے کی کوشش کریں گی۔ واضح ہے کہ کل ہی اس شہر پر مختلف اسلامی گروہوں کے ایک اتحاد نے قبضہ کر لیا تھا۔ ادلیب شام کا وہ دوسرا صوبائی دارالحکومت ہے جس پر باغیوں نے قبضہ کر لیا ہے۔ اور تیونس کی حکومت کا کہنا ہے کہ سیکیورٹی فورسز نے مغربی خطے گافسا میں ایک چھاپے کے دوران 9 شدت پسندوں کو ہلاک کر دیا ہے۔ حکام کے مطابق ہلاک ہونے والے شدت پسندوں کا تعلق عقبا ابن نافع نامی اسلامی گروپ سے ہے۔ حکام کے مطابق ہلاک ہونے والوں میں لقمان ابو سکرہ نامی ایک شخص بھی شامل ہے، جسے ملک کا سب سے خطرناک دہشت گرد قرار دیا گیا تھا۔ اور اب کھیلوں کی خبروں کے ساتھ صبا ناز۔
آسٹریلیا نے نیوزی لینڈ کو 7 وکٹوں سے شکست دے کر 5ویں مرتبہ کرکٹ ورلڈ کپ جیت لیا ہے۔
آسٹریلیا ہیو ایمفیٹیکلی ون دیئر 5th ورلڈ کپ بائی 7 وکٹس۔
پہلی بار فائنل تک رسائی حاصل کرنے والی نیوزی لینڈ کی ٹیم نے آسٹریلیا کو 184 رنز کا ہدف دیا، جو اس نے بآسانی 34ویں اوور میں پورا کر لیا۔ میلبرن میں کپتان برینڈن میککلم نے ٹاس جیت کر پہلے بیٹنگ کا فیصلہ تو کیا، لیکن خود پہلے ہی اوور میں 0 پر آؤٹ ہو کر اپنی ٹیم کے حوصلے پست کر گئے۔ 39 رنز پر میککلم، گپٹل اور ولیمسن کی وکٹیں گرنے سے نیوزی لینڈ کی بیٹنگ لائن کی کمر ٹوٹ گئی۔ اس کے بعد راس ٹیلر اور گرانٹ ایلیٹ کی 111 رنز کی شراکت سے بڑے سکور کی امید بندھی، لیکن فوکنر نے ایک ہی اوور میں ٹیلر اور اینڈرسن کو آؤٹ کر دیا۔ ڈینیل وٹوری مچل جانسن کے ہاتھوں آؤٹ ہوئے تو ایلیٹ 83 رنز پر ہیڈن کے ہاتھوں کیچ ہو گئے۔ یہ اس ٹورنامنٹ میں ان کا 16واں کیچ تھا۔ یوں وہ دھونی کے 15 کیچز سے آگے نکل گئے ہیں۔ گپٹل ورلڈ کپ میں سب سے زیادہ 547 رنز بنانے والے بیٹسمین بن گئے، اور آسٹریلین کپتان مائیکل کلارک نے اپنے کیریئر کا اختتام ورلڈ کپ کے فاتح کے طور پر کیا۔ میامی ٹینس ٹورنامنٹ میں خواتین کے سنگلز مقابلوں کے دوسرے راؤنڈ میں برطانیہ کی ہیدر واٹسن جرمنی کی اینجلک کربر کے ہاتھوں 7-5، 3-6 اور 6-4 سے شکست کے بعد ٹورنامنٹ سے باہر ہو گئی ہیں۔ ادھر دفاعی چیمپئن نوویک جوکوویچ نے سلوواکیا کے مارٹن کلیزان کو 3 سیٹس میں ہرا کر میامی ٹینس ٹورنامنٹ کے تیسرے راؤنڈ کے لیے کوالیفائی کر لیا ہے۔ فارمولا 1 کار ریس میں آج ہونے والی ملائیشین گراں پری فراری ٹیم کے ڈرائیور زیباسٹین فیٹل نے جیت لی ہے۔ اگرچہ مرسیڈیز ڈرائیور لوئس ہیملٹن دوسرے نمبر پر رہے، لیکن پوائنٹس ٹیبل پر اب بھی زیباسٹین پر 3 پوائنٹس کی برتری کے ساتھ ہیملٹن ہی سر فہرست ہیں۔
آخر میں محکمہ موسمیات کے ڈاکٹر محمد حنیف سے موسم کا احوال سنیے۔
گلگت بلتستان، ہنزہ، کریم آباد، استور، بنجی سمیت شمالی علاقہ جات اور کشمیر کے بعض علاقوں سے اس وقت بھی بارش کی اطلاعات ہیں۔ میدانی علاقوں میں اب موسم کافی حد تک صاف ہے۔ آج رات اور کل دن کے وقت پنجاب، کے پی کے، سندھ، بلوچستان کے بیشتر علاقوں میں موسم خشک ہوگا، لیکن کل دن کے وقت ملک کے کچھ بالائی علاقوں میں خصوصاً شمالی پنجاب میں، خطہ پوٹوہار، گجراوالا، لاہور ڈویژن اور کشمیر کے کچھ علاقوں میں مزید بارش ہوگی، جبکہ شمالی علاقہ جات میں کل وقفے سے مزید بارش ہونے کا امکان ہے۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے۔